SBS Radio.
सन् 2007 सालमा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका अतीत श्रेष्ठ. अब किन हामी चाहिँ अतीत श्रेष्ठको बारेमा कुराकानी गरिरहेछौँ भन्दाखेरि चाहिँ अब अस्ट्रेलियाको स्थायी वासस्थान भिसा अथवा पर्मानेन्ट रेजिडेन्स पिआर पाएपछि पनि अस्ट्रेलियाको यो जीवन छाडेर अहिले नेपालमा एक रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्.
अब सिडनीको टेफमा कुकिङ कोर्स गरेर यहाँका केही गैर नेपाली रेस्टुरेन्टहरूमा काम गरेपछि आफूले बोटेलेको अनुभवलाई अहिले उनले नेपालमा प्रयोग गरिरहेका छन्. यहाँ रहँदा अब बाइकर ओज नामक समूह सुरु गरेका श्रेष्ठले चाहिँ उक्त नामका साथ आफ्नो मोटरसाइकल कुदाउँदै नेपालका विभिन्न स्थानमा खाना र सेफहरूसँग खाना पकाउने र सेफहरूसँग पनि कुराकानी गरेको आफ्नो भिडियोहरू पनि इन्टरनेटमा प्रकाशित उनले गर्ने गरेका छन्.
र अब अतीत श्रेष्ठको उक्त यात्रा र फेरि अस्ट्रेलिया फर्किने सम्भावना कतिको छ त भन्ने लगायतका प्रश्नमा चाहिँ उनले नेपाल संवाददाता प्रतीक्षा दुलालसँग गरेको कुराकानी अब हामी प्रस्तुत गर्दैछौँ.
ठिक थियो, इट वाज गुड, इट वाज प्लेजेन्ट, रमाइलो नै थियो. आफूलाई जे मन लाग्छ त्यही गरिरहेकै थिएँ. सबै कुरा ठिक थियो, सुविधाको कमी थिएन, सबै कुरा पुगेकै थियो.
अनि अब तपाईँ भन्नुहुन्छ नि खुसी हुनुहुन्थ्यो, काम पनि राम्रै भइरहेको थियो, तर पनि तपाईँ चाहिँ नेपाल फर्किनुभयो, के कारणले?
इनर सेटिस्फ्याक्सन, आफूलाई एउटा आउने एउटा सेल्फ सेटिस्फ्याक्सन हुन्छ नि, त्यो चाहिँ मलाई कमी भयो. एउटा जे आफूलाई एक्सप्रेस गर्न मन थियो त्यो कुरा चाहिँ सायद आफ्नो घरमै छ कि जस्तो पनि लाग्यो, नेपाल त्यहीँ नै छ कि जस्तो लाग्यो. त्यो कुराले गर्दाखेरि नै फर्किएँ भन्नु होला.
तपाईँ अस्ट्रेलियाको चाहिँ कुन ठाउँमा बस्नुभएको थियो?
सिडनीमा. सिडनीको पनि दुई तिनवटा ठाउँ चाहिँ यताउति गरि नै राखेँ, कहिले साउथ वेस्ट, मोस्टली साउथ वेस्टमै बसेँ भनेर भनौँ न. सिडनीको साउथ वेस्ट साइड, अर्बन, क्याम्सी, रकडेल, नेपालीहरूको पपुलर एरिया.
कति अघि जानुभएको थियो र के गर्छु भनेर जानुभएको थियो अस्ट्रेलिया जाँदाखेरि चाहिँ?
अस्ट्रेलिया जाँदाखेरि म कुकिङ पढ्नको लागि नै गएको थिएँ. 2007 गएको अनि 2015 सेप्टेम्बरमा चाहिँ के गर्छु भन्ने हिसाबले फर्किएको.
जस्तो तपाईँले आफ्नै रुचिको विषय पढ्नु र काम गर्न पनि पाउनुभयो?
हजुर, पाएँ. कुकिङ नै पढेँ अनि कुकिङ नै गरेँ, कमर्सियल कुकिङ.
जस्तो धेरै नेपालीहरू चाहिँ विदेश जाँदा एउटा सपना लिएर गएको हुन्छ, यो पढ्छु अनि यो क्षेत्रमा काम गर्छु भनेर, तर नपाइरहेको हुन्छ. तपाईँ चाहिँ भाग्यमानी मध्ये हुनुहुँदो रहेछ नि, होइन?
भाग्यमानी त आई थिङ्क मानिस भएर जन्मिसकेपछि सबैजना भाग्यमानी नै हुन्छ है. अनि त्यो कुरालाई कसरी अगाडि बढाउने चाहिँ त्यो हाम्रो हातमै डिपेन्ड गर्छ जस्तो लाग्छ. जस्तो म यहाँबाट जाँदाखेरि मलाई हस्पिटालिटीमा डेफिनेटली इन्ट्रेस्ट थियो, तर मलाई कुकिङमै इन्ट्रेस्ट थियो भनेर चाहिँ म भन्दिनँ है. अब त्यो पर्टिकुलर सब्जेक्ट यहाँबाट सबैले रेकमेन्ड गरेपछि त्यहाँ गएर पढ्दाखेरि जुन एउटा तपाईँको त्यो एउटा इन्भाइरोमेन्ट थियो, त्यो इन्भाइरोमेन्टमा पढ्दै जाँदाखेरि एउटा प्यासन आफूमा डेभलप पनि हुँदै गयो अनि आफूले आफूलाई त्यसैमा इन्कर्पोरेट गरिसकेपछि चाहिँ अझ बढी इन्ट्रेस्टिङ भयो. मेरो क्लासमा 14 थियो, जसमा म एकजना नेपाली थिएँ, अरू चाइनिज, बङ्गलादेशी, इन्डियन अनि जापानिज थियो. त्यो मध्येमा म र मेरो चाइनिज साथीभाइ अरू कोही पनि यो फिल्डमा छैन. हामीले चाहिँ कन्टिन्युटी दियौँ यसलाई, तर सबैले चाहिँ दिएन.
बट अस्ट्रेलिया जाँदासम्म पनि के गर्छु भन्ने चाहिँ एकदम स्योर हुनुहुन्न थियो?
टोटली स्योर पनि थिइनँ म, तर यहाँबाट चाहिँ हस्पिटालिटी पढ्छु भनेपछि डेफिनेटली हस्पिटालिटी फिल्डमै केही गर्छु भन्ने चाहिँ अभियसली थियो, तर म यसरी कुकिङमा नै यति डेप्थमा जान्छु भनेर चाहिँ सोचेको थिएन मैले.
धेरै नेपालीहरूले चाहिँ विदेशमा गएर एकदमै स्ट्रगल गर्नु परेको भनिराख्नुहुन्छ. तपाईँलाई अस्ट्रेलियाको बसाइ कस्तो थियो, सजिलो गाह्रो?
सजिलो गाह्रो हामी आफैमा निर्भर हुन्छ जस्तो लाग्छ मलाई चाहिँ है. अभियसली आफ्नो घर छोडेर गइसकेपछि, सबै कुरा छोडेर गइसकेपछि आफू इन्डिपेन्डेन्ट हुनलाई अलिकति गाह्रो त डेफिनेटली हुन्छ. तर अब त्यो कुरालाई गाह्रो मानेर गाह्रै मात्र सोच्ने कि आफूले आफैलाई त्यसमा आफूलाई इन्क्लुड गराएर आफूलाई इन्भल्भ गराएर आफ्नो गन्तव्यतिर लक्षित भएर अगाडि बढ्ने, त्यही कुराले डिपेन्ड गर्छ जस्तो लाग्छ. गाह्रो अभियसली भयो मलाई आफ्नो सुरुको पिरियडमा, सायद पछि पनि भइहाल्यो किनभने म जहिले पनि आफैले आफूलाई कसरी डेभलप गर्ने भन्ने कुरामा फोकस गरिरहेको हुन्थेँ. त्यो हिसाबले सो गाह्रो सजिलो भन्दा पनि लाइफको एउटा फेज थियो भन्छु म चाहिँ.
अनि अब जस्तै तपाईँ त्यहाँ बस्दाखेरि तपाईँले जे पढ्नुभयो, एकाडेमिक चिज त पढ्नुभयो, त्यो बाहेक के सिक्नुभयो जुन चाहिँ तपाईँ नेपालै बसिरहेको भए चाहिँ सायद म यस्तो हुन्न थियो होला, सिक्न पाउँदिन थियो होला भन्ने छ नि?
मेन कुरा नेपालै बसिराखेर सिक्न नपाउने कुरा भनेको अरूको कल्चरबाट के कुरा सिक्न सकिन्छ त हामीले भने त्यो कुरा चाहिँ मेन थियो. मेन कुरा सिक्ने भनेको हामीले लाइफ हो. लाइफ कसरी बाँच्ने, एउटा जीवनको आधार के हुन्छ, त्यो कसरी गर्ने भन्ने कुरा चाहिँ हामीले सिक्नुपर्ने हो. नेपालमा बसेको भए नेपाली यहाँ जे जति छ आफूले आफूलाई कसरी डेभलप गराउनलाई गरिन्छ त्यो हिसाबमा गरिन्थ्यो होला. त्यहाँ गएर चाहिँ अस्ट्रेलिया यसै पनि मल्टिकल्चरल कन्ट्री हो, धेरै ठाउँ छ, धेरै कल्चरहरू छ, त्यो सबै कुराबाट एसियन, युरोपियन, अमेरिकन, ब्रिटिस सबैबाट थोरै थोरै केही न केही अभियसली जान्ने मौका पाएँ. अनि आफ्नो काममै पनि काम गरिराख्दाखेरि लोकल सेफहरूसँग काम गर्दाखेरि चाहिँ एउटा लोकल ट्रेडिसन पनि बुझ्ने अवसर पाएँ. अनि उहाँहरूको कस्तो छ लाइफस्टाइल, उहाँहरूले कसरी आफ्नो बच्चाहरूलाई हुर्काउनुहुन्छ त, कसरी इन्डिपेन्डेन्ट बनाउनुहुन्छ त सानो उमेरदेखि या त ठुलो उमेरसम्म पुग्दाखेरि कसरी हुन्छ, त्यो कुराहरू चाहिँ सिक्ने मौका पाएँ मैले.
अब तपाईँ त अस्ट्रेलियामा पिआर पाएर पनि फर्किनु भएको मात्रै थोरै नेपाली मध्ये पर्नुहुन्छ होइन, किन फर्किनु भयो तपाईँ नेपाल?
फेरि त्यही कुरा आउँछ, सेल्फ सेटिस्फ्याक्सन, त्यो कुरा नै थियो मेरो लागि सबभन्दा ठुलो. केही गरौँ भन्ने त एउटा सानोदेखि नै इच्छा थियो, जहिले पनि केही न केही गरिराखौँ, जहिले पनि केही न केही चलिराखौँ भन्ने एउटा इच्छा भइ नै राखिरहन्थ्यो. अस्ट्रेलियामा सबै रिसोर्सेसको पनि कमी थिएन, केही पनि कमी थिएन, तर म त्यहीँ बसेर त आफैलाई आफैलाई कि त अस्ट्रेलियन भनेर चिनाउनु पऱ्यो फ्युचरमा, कि त म को हो त, म आफूमा के छ त, मैले आजसम्म के गरेँ त, मैले सिकेको कुरालाई मैले कसरी युटिलाइज गर्न सक्छु र मैले एट द एन्ड अफ द डे त्यसलाई मैले कसरी एक्सप्रेस गर्न सक्छु, त्यो कुरालाई मध्यनजर राखेर चाहिँ म नेपाल फर्केँ. अनि त्यही भएर यहाँ चाहिँ मोस्ट अफ द टाइम रिसर्च एन्ड डेभलपमेन्ट यही कुराहरूमा, खानेकुरा मैले जाने बुझेको खानेकुरा हो, अनि मैले जाने बुझेको जे कुरा छ त्यसैलाई अलिकति तपाईँको एलाबोरेट गर्दै के छ, मैले के गर्न सक्छु, यहीँ पाउने जति पनि रिसोर्सेसहरू छ, कमी त अभियसली छ बाहिरभन्दा नेपालमा रिसोर्सेसको कमी छ, तर भएको कुरालाई हामीले त्यो लेभलसम्म पुर्याउन नसक्ने चाहिँ होइन, टाइम लाग्ला, मेरो जुनीसम्म नहोला, तर म पछि कसैले पनि कन्टिन्यू गरिदिएला मेरो एउटा त्यही आश हो. अनि एटलिस्ट म अब सक्सेसफुल हुनु नहुनु आफ्नो ठाउँमा छ, तर मलाई चाहिँ एउटा सर्टेन एजमा पुगेर पछाडि फर्केर हेर्दाखेरि चाहिँ एटलिस्ट आई ट्राइड भन्ने कुरा चाहिँ होस् र म सेटिस्फाइड हुन्छु जस्तो लाग्छ मलाई चाहिँ.
अस्ट्रेलियामा हुँदाखेरि चाहिँ तपाईँले कुकिङ मात्र होइन तपाईँलाई बाइकमा पनि इन्ट्रेस्ट थियो, त्यसको लागि पनि तपाईँले समय निकाल्नुभयो, यसको बारेमा अलिकति भनिदिनुहोस् न.
मोटरसाइकल सानैदेखि एउटा एकदमै प्रमुख रुचिको रूपमा थियो. मैले यदि मेरो पोसिबल भएको भए सायद म मोटरसाइकलकै बारेमा पढ्थेँ होला, तर अब त्यो कुराहरू त्यति धेरै फिजिबल थिएन म पढ्न जाँदाखेरि. अनि सो हस्पिटालिटी चुज गरेँ, तर इन बिट्विन म हरेक वर्ष नेपाल फर्किँदाखेरि छुट्टीको लागि फर्किँदाखेरि मोटरसाइकलमा यहाँको पूर्व पश्चिम सबै घुमिसकेँ, पूर्वदेखि पश्चिमसम्म एउटा घुम्ने एउटा ऊ थियो हाम्रो, एउटा ट्रेन थियो भनौँ न. त्यही बिचमा अनि एकचोटि फर्केर गएपछि मैले के सोचेँ, मलाई सबैले भन्थ्यो कि अस्ट्रेलियामा मोटरसाइकल नचलाऊ, रिस्की छ यो त्यो भनेर सोचेँ. अनि आफैले आफैलाई भने बाँच्न पनि त रिस्की छ, भोलि उठेर हिँड्न पनि रिस्की छ, जे पनि हुनसक्छ, तर यो कुरा सोचेर म आफूलाई जे इच्छा लागेको छ त्यो चाहिँ म हराउन दिन्न भन्ने हिसाबले एउटा मोटरसाइकलको कम्युनिटी सुरु गरेँ, बाइकर्स अस नेपाल भनेर, एयुएस चाहिँ स्ट्यान्ड्स फर अस्ट्रेलिया. अनि यही बिचमा उता जति पनि हाम्रो नेपाली साथीहरू अरूहरू पनि हुनुहुन्थ्यो म जस्तै रुचि भएको मोटरसाइकल चलाउने साथीहरू, उहाँहरू सबैलाई चाहिँ एउटै प्लेटफर्ममा ल्याएर एउटा कम्युनिटी सुरु गऱ्यौँ. सो त्यसरी नै बिल्ड गर्दा गर्दै त्यहाँको लोकल ग्रुपहरूसँग पनि मिक्स हुँदै गयौँ. अनि एउटा मोटरसाइक्लिङ कम्युनिटीमा चाहिँ एउटा भाइचाराको चाहिँ एकदमै ठुलो ठाउँ छ भनौँ न, होइन, एउटा ब्रदरहुड भन्ने कुरा चाहिँ एकदमै राम्रो ऊ छ जता जो संसारको जुनै कुनामा जाँदाखेरि पनि. मोटरसाइकलले गर्दाखेरि नै कति साथीहरू बन्यो, आजसम्म पनि आत्मीय छन्. अनि त्यसरी नै अब यता हामीले भूकम्प जाँदाखेरि उता राइडहरू अर्गनाइज गरेर कलेक्ट गरेको फन्डले यहाँ स्कुल बनाइदिउँ, एउटा घर बनाइदिउँ. सो यस्तै यस्तै छ, एउटा मोटरसाइकलको एउटा रुचि छ भनौँ न हामीलाई.
नेपाल आएपछि चाहिँ त्यसलाई कसरी निरन्तरता दिइराख्नु भएको छ?
सुरुमा त क्याफे नै थियो, मोटरसाइकल थिममै क्याफे सुरु गरेँ. मोटरसाइकल मनपर्छ मलाई, तर यो भनेर हामीले क्याफे चाहिँ फुल्ली मोटरसाइक्लिस्टहरूलाई मात्र टार्गेट गरेको होइन, हामी सबैलाई वेलकम गर्छौँ, एउटा केही नयाँ कुरा गरौँ भनेर सुरु गरेको क्याफे हो। अनि मोटरसाइकलको कुरालाई निरन्तरता चाहिँ कसरी भइरहेको छ भन्दाखेरि, आफ्नो मोटरसाइकल त आफ्नो लागि प्रिय भइ नै हाल्यो, एउटा त्यसमा घुम्दाखेरिको एउटा फ्रिडम र त्यो एउटा फिलिङ्स एकदमै डिफ्रेन्ट छ। जब मोटरसाइकल लिएर कतै जाँदाखेरि हुन्छ नि आफैले आफैलाई एकदमै अर्कै महसुस गर्छ कि, लाइक एकदम त्यो रिलिफ एउटा महसुस हुन्छ। अहिले त्यसलाई निरन्तरता कसरी दिइरहेको छौँ भन्दाखेरि, हाम्रो ग्रुप टुरहरू अर्गनाइज गरिरहेको हुन्छौँ, यसरी नै हामी मेनली चाहिँ अलिकति बाटो नपुग्ने ठाउँसम्म जाने ट्राई गर्छौँ, अनि अलिकति विकट अनि अलिकति गाह्रो भएको ठाउँ जस्तै लोमान्थाङ हामी टिजी फेस्टिभलको लागि गयौँ, 14 मोटरसाइकल थियो अनि 4 गाडी थियो, एडभेन्चरको तर्फबाट एउटा टुरिज्मको पार्ट भनेर भनौँ न। अनि त्यसपछि त्यो बाहेक अर्को भनेको, म मेरो जति पनि रिसर्चको लागि म गाउँ गाउँ जान्छु, म मोटरसाइकल नै लिएर जान्छु, सकेसम्म पोसिबल भएसम्म मोटरसाइकल लिएर जान्छु। सो यसरी नै अघि बढिरहेको छ, एउटा मोटरसाइकलको कम्युनिटी छ यहाँ सबैजना, अहिले पनि धेरै जस्तो साथीहरू मेरो मोटरसाइकल चलाउने ग्रुपबाट नै भएको छ भनेर भनौँ न।
तपाईँले अर्को चाहिँ रेसिपी पनि होइन विभिन्न ठाउँ समुदायहरूमा गएर त्यहाँ प्रयोग हुने खाना पकाउन प्रयोग हुने रेसिपीहरू इन्ग्रिडियन्ट्सहरूको बारेमा पनि तपाईँको युट्युबमा देखिन्छ, तपाईँले त्यसको पनि अनुसन्धान गरिराख्नु भएको छ होइन, यो आइडिया चाहिँ तपाईँलाई कहाँबाट आयो?
पहिला उताबाट फर्किने बेलामा नै मेरो एउटा सोच थियो, विभिन्न देशहरूको खानेकुराले पनि आजको दिनमा देश चिनाउँछ, इटली, फ्रान्स, मेक्सिको, मेसिडोनिया, लाइक यस्तो देशहरू टन्नै छ, हाम्रो देश चाहिँ किन खानेकुराबाट चिनेन त? एउटा नेवारी परिवारको भएको हिसाबले पनि बच्चैदेखि धेरै खानेकुराहरू देखिरहेको, बच्चैदेखि यताउति खाँदाखेरि पनि धेरै कुराहरू छ भने थाहा भइराखेको आफूलाई, यो कुराहरू थाहा हुँदाखेरि अनि जसरी म छुट्टीमा आउँदाखेरि पूर्वदेखि पश्चिमसम्म म घुमिरहेको हुन्थेँ, त्यति बेला त्यहाँको कल्चरहरू, त्यहाँको खानेकुराहरू, त्यहाँको इन्ग्रेडियन्ट्सहरू देखिरहेको हुन्थेँ, यो सबै कुरा मेरो दिमागमा जहिले पनि चलि नै रहेको हुन्थ्यो, केही न केही चाहिँ म अभियसली पनि गर्छु भन्ने हिसाबले सोचि नै रहेको हुन्थ्यो। त्यही सोचेपछि अब जब यो क्याफे खोल्ने कुरा भयो, त्यहाँबाट फर्किएपछि नै अनि क्याफे सुरु गरिसकेपछि मेरो चाहिँ एउटा पोइन्टमा पुग्छ, अब रिसर्चमा त टाइम लागि नै हाल्छ, अनि एउटा पोइन्टमा पुगिसकेपछि जब मसँग इनफ इन्ग्रेडियन्ट्स हुन्छ, जब मसँग इनफ कल्चरको एउटा नलेज हुन्छ, जब मसँग इनफ फुडको कल्चरको बारेमा एउटा ज्ञान हुन्छ, त्यसपछि चाहिँ त्यसलाई म आफ्नो वेबाट एक्सप्रेस गर्छु भन्ने चाहिँ हेतुले अहिलेसम्म गरिरहेको छु। अनि अर्को कुरा भनेको इन्ग्रेडियन्ट्सको लागि त मेरो रिसर्च त जारी नै छ, त्यो कुराहरूलाई कलेक्ट गर्दै 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 अहिलेसम्म पनि लिएर आएको छु, जुन युट्युबमा जति पनि देख्नुहुन्छ त्यो त अब त्यहाँ त 5-6 ठाउँको होला, अझै पनि गरि नै रहेको छु, कन्टिन्यू नै गरिरहेको छु, होपफुल्ली सायद कुनै दिन एउटा किताब पनि निक्लिन्छ होला यो सबैको बारेमा, गर्दै जाउँ हेर्दै जाउँ कहाँ पुगिन्छ।
तपाईँको व्यवसाय चाहिँ अहिले कस्तो चलिरहेछ?
ठिकै छ, म सन्तुष्ट छु, बिजनेसले आफैलाई आफैलाई टेक केयर गरिराखेकै छु, सो म सन्तुष्ट छु, ठिक छ।
धेरैजसो नेपालीहरू चाहिँ विदेशबाट फर्किएपछि अलि असन्तुष्ट हुने, यहाँको सिस्टमदेखि लिएर यहाँ व्यवसाय गर्न, काम गर्न, रोजगारीको लागि अवसर छैन भनेर फ्रस्ट्रेट भइरहेको चाहिँ सुनिने गरिन्छ, तपाईँले कस्तो पाउनु भएको छ?
हतोत्साहित हुने, असन्तुष्ट हुने धेरै ठाउँहरू छ, सुरुको दिनदेखि नै सरकारी कामदेखि ल्याएर अरू जति पनि कामहरू छ, यहाँको मेन्टालिटीदेखि ल्याएर सबै कुरामा गाह्रो छ, तर मैले आफैले आफैलाई हरेक टाइम भन्छु के गर्ने त, मलाई त संसारको कुनै कुनामा गएर पनि पकाउनलाई प्रब्लम छैन, म जुनै टाइममा पनि जान सक्छु, तर त्यो कुरालाई मैले मेरो ब्याक अफ द माइन्ड राखेर आफूलाई कम्फर्ट जोनमा राखिराख्ने हो भने त मैले त यहाँ त मेहनत नै नगर्ने भयो नि त, ए चलेन ल छोडिदिउँ, एकचोटि ट्राई गरेको भएन भनेर छोडिदिउँ भनेर फर्किन सकिन्थ्यो। हुन्छ कति टाइममा आफूलाई पनि असन्तुष्टिहरू जाग्छ नहुने होइन, तर त्यो टाइममा चाहिँ म आफूले आफैलाई सम्झाउन खोज्छु, सबै कुरा छोडेर अहिले जे कुरा सुरु गरेको थिएँ, एउटा सोच लिएर सुरु गरेको थिएँ आफूमा, कि त म स्वार्थी भएर आफैलाई मात्र सोचेर म फेरि फर्केर जानु पऱ्यो कतै न कतै, अनि फेरि पकाउन थाल्नु पऱ्यो, पैसाको कमी छैन, सुख सुविधाको कमी छैन, तर त्यही बिचमा के मैले आफ्नो आत्मसन्तुष्टिसँग डिल गर्ने त होइन, के गर्ने त्यसलाई तराजुमा राखेर कुन चाहिँ अगाडि राख्ने त भनेर हेर्ने, के गर्ने त मसँग त, अनि जहिले पनि म आफैलाई सम्झाउन खोज्छु कि निरन्तरता हुनुपर्छ, कुनै पनि कुरा आजको भोलि सक्सेसफुल हुँदैन, बाहिरको देशहरू पनि आजको भोलि सक्सेसफुल भएको होइन, विगतका दिनहरूमा हेर्ने हो भनेदेखि हाम्रो हिस्ट्रीले पनि बताउँछ नेपाल पनि एकदमै राम्रो देशको रूपमा चिनिन्थ्यो. आजको दिन जस्तो थियो त्यस्तो थिएन. अब एउटा समय हो, एउटा कालचक्र न हो, यताउता होला, त्यही एउटा आश छ. आफूले सकेको एफर्ट चाहिँ म कमी गर्दिनँ भन्ने मैले सोचेको छु.
र अति श्रेष्ठ नेपाल फर्केको आफ्नो अनुभवबारे र अहिले अब नेपालमा रेस्टुरेन्ट चलाइरहेको आफ्नो भिडियोहरू अहिले उनले युट्युबमा पनि प्रकाशित गर्ने गरेका छन्. मोटरसाइकल चढेर अब नेपालको विभिन्न ठाउँमा गएर होइन त्यहाँ खाना पकाएको त्यहाँको सेफहरूसँग कुरा गरेको हुन्छ नि. स्थानीय बासिन्दाहरू अब कुनै विशेष खाना बनाउनेहरूसँग पनि कुरा गरेको त्यस्तो भिडियोहरू पनि युट्युबमा रहेको छ. त्यो सबै केही बेरमा अब आउँदा दिनहरूमा हामी अवश्य पनि एक विशेष रिपोर्ट प्रस्तुत गर्नेछौँ होइन. प्रतिक्रिया दिन चाहनुहुन्छ भने फेसबुक र ट्विटरमा @SBS नेपालीमा तपाईँले आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ उक्त कुराकानीबारे. अहिलेको लागि ब्रेक लिउँ.
Enjoy more stories in your language by visiting sbs.com.au.